अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
धनीलाई थाहै नदी बाँकेमा करोडको जग्गा बिक्री, 10 महिना लगाएर प्रहरी अनुसन्धान मालपोतका कर्मचारीको मिलोमतो।
स्थानीय निकायका जनप्रतिनिधिले काम थाले, गुलरिया नगरपालिकामा ओडा कार्यालय नहुँदा समस्या।
दैलेखमा छाउगोठमा सुतेकी एक महिलाको सर्पले लियो ज्यान, बर्दियाका शिवनारायण चौधरी 4 पटकसम्म एक भोटले पराजित।
र रोल्पामा द्वन्द्व पीडित राहतका लागि आएको करोडौं रकम फ्रिज हुँदै म्यादी प्रहरी घर फर्कँदै रुकुम र सल्यानमा विद्युत अवरुद्ध।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा जग्गा धनीलाई थाहै नदी बाँकेमा करोड बढीको जग्गा बिक्री भएको खबर छ, जहाँ 10 महिना लगाएर प्रहरीले अनुसन्धान गरेको छ र मालपोतका कर्मचारीको पनि मिलोमतो रहेको पाइएको छ। जग्गा दलालहरूको एउटा गिरोहले जग्गा धनीलाई थाहै नदी करोडको जग्गा बेचिदिएको खुलासा भएको छ। बाँके प्रहरीको विशेष टोलीले झन्डै 10 महिना लगाएर गरेको अनुसन्धानबाट नक्कली जग्गा धनी बनेर 12 कट्टा 16 धुर जग्गा बिक्री भएको खुलासा भएको हो। नेपालगञ्ज उपमहानगरपालिकाभित्रको जग्गा बिक्रीका लागि भएको प्रपञ्च पत्ता लगाउन प्रहरीले लामो अनुसन्धान गरेको छ। तथ्यको तहमा पुग्न हामीलाई 10 महिना लाग्यो, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले भन्नुभयो। नेपालगञ्ज 18 का मालती कुमारको 1 करोड 2 लाख बढी मूल्य पर्ने 12 कट्टा 16 धुर जग्गा दलालहरूको एउटा गिरोहले नक्कली जग्गाधनी खडा गरेर बिक्री गरेका हुन्। मालपोतका कर्मचारी समेतको मिलोमतो पाइएको छ। पक्राउ परेका कर्मचारी धरोटीमा रिहा भइसकेका छन्। दैनिक नेपालगञ्जले खबर छापेको छ। यसैबीच अर्को सन्दर्भमा जानकी गाउँपालिका 3 का एक ज्येष्ठ नागरिकलाई आफ्नै भतिजाले ठग्ने प्रयास गरेका छन्। जानकी गाउँपालिकाका 90 वर्षीय रहिस बक्स बागवानलाई भतिजा उमर अली बागवानले बाँके करमोहनाका माधवप्रसाद नाउँसँग मिलेर 7 लाख रुपियाँ ठगी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वृद्ध र अशक्त रहिसलाई भतिजा उमरले गाउँपालिकाको बाटो बनाउने सम्बन्धी निवेदनमा हस्ताक्षर आवश्यक पर्यो भन्दै 7 लाखको तमसुकमा ल्याप्चे लगाउन लगाएका थिए। दैनिक नेपालगञ्जमै खबर छ।
बर्दियाको गुलरिया नगरपालिका 6 का अध्यक्ष नीरज शर्माले शपथ लिएको 3 दिन बित्दा पनि कामकाज सुरु गर्न सक्नु भएको छैन। वडा 5 का अध्यक्ष सावित्री गौतम लगायत अन्य 9 वडा अध्यक्षले पनि कार्यालय नहुँदा कामकाजमा समस्या भएको बताउनु भएको छ। कार्यालय स्थापना नहुँदा र कर्मचारी अभावमा केही गर्न नसकिएको उनीहरूको भनाइ छ। गुलरिया नगरपालिका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिले बुधबार शपथ लिए। प्रमुख र उपप्रमुखलाई नगरपालिका भवनमा 2 कोठा उपलब्ध गराएको छ। वडा नम्बर 1, 2 र 3 को संयुक्त कामकाज खैरापुरमा भइरहेको छ भने 9 र 10 मथुरा हरिद्वारबाट तथा 11 र 12 को मोहम्मदपुरबाट संयुक्त रूपमा सञ्चालन हुन्छ। कार्यालय सञ्चालन भए पनि वडा अध्यक्ष बस्ने ठाउँ छैन। नगर प्रमुख र उपप्रमुखको कक्षमा आएर गफ गरेर दिन बिताइरहेको वडा अध्यक्ष शर्माले सुनाउनुभयो। आजको नागरिकमा खबर छ। यस्तै कोहलपुरमा नगरपालिकामा प्रमुख लुटबहादुर रावत र उपप्रमुख सञ्जु कुमारी थारूले आज शपथ लिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आज शपथ ग्रहण र प्रमाणपत्र वितरणपछि जनप्रतिनिधिले कार्यभार ग्रहण गर्नेछन्। नगर प्रमुख रावतले पार्टीभन्दा माथि उठेर कोहलपुरको समग्र विकासका लागि आफूले काम गर्ने बताउनुभयो। यस्तै आजको नागरिक आजको कान्तिपुरमा खबर रहेको छ यो धन्यवाद दिन गाउँ गाउँमा प्युठानमा निर्वाचनमा विजय भएपछि उम्मेद्वारहरू मतदातालाई धन्यवाद व्यक्त गर्न घर दैलो पुगिरहेका छन्। नेपाली कङ्ग्रेसबाट गौमुखी गाउँपालिकाका प्रमुख विष्णु कुमार गिरी रजबारा पुगेर सबैलाई समेटेर गाउँको विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। पुँजी निवासी गिरीलाई हिजो आज रजबारा अर्खा पुजा लिवाङ बादीकोट नारीकोट लगायत गाउँमा घर दैलो गर्न भ्याइ नभ्याइछ। वडामा अध्यक्ष सदस्यसँगै गाउँपालिका प्रमुख उपप्रमुख रजबारा गाउँमा घर दैलो गरिरहेको स्थानीय तथा पत्रकार जोगेन्द्र मल्लले बताउनुभयो। यता प्युठान नगरपालिकाको पहिलो बैठकले सामाजिक सुरक्षा भत्तालाई बैङ्क खातामा जम्मा गरिदिने व्यवस्था मिलाउने निर्णय गरेको छ। बिहिबार शपथ ग्रहणपछिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। आजको कान्तिपुरमा खबर रहेको छ।
यता नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख डाक्टर धवल शमशेर राणाले भ्रष्टाचार नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। बिहिबारदेखि कार्यभार सम्हालेका नगर प्रमुख राणाले हिजो शुक्रबार कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा भन्नुभयो, कसैले पनि अनुचित रकम नलिनु। उहाँले नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने कुरामा जोड दिनुभयो। कर्मचारीलाई मदिरा सेवन गरेर कार्यालय परिसरमा पनि नछिर्न चेतावनी दिँदै प्रमुख डाक्टर राणाले कार्यालय परिसरलाई पान गुटखारहित बनाएर सफा सुग्घर बनाउन पनि ध्यान आकर्षण गराउनु भएको छ।
कैलालीको घोडाघोडी नगरपालिका हाँक्ने जिम्मेवारी पूर्व शिक्षक दुईले पाएका छन्। जनताले शिक्षकको जागिर छोडेर चुनावी मैदानमा उत्रिएका माता प्रसाद चौधरीलाई मेयर र प्रेम कुमारी थापालाई उपमेयरको जिम्मेवारी सुम्पिएको हो। उनीहरू एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए। मेयर चौधरीले 15 वर्ष शिक्षक पेसाबाट 2073 चैत त्रमा राजीनामा दिएका थिए। उहाँ राष्ट्रिय उच्च मावि र राष्ट्रिय कलेजमा अध्यापन गराउँदै हुनुहुन्थ्यो। विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय चौधरी नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली उपाध्यक्ष समेत हुनुहुन्छ। उहाँ दुई कार्यकाल अनिरासुबिउ कैलालीको सदस्य समेत रहनुभयो। उहाँको विद्यार्थी राजनीतिमा लागे पनि असल शिक्षक बन्ने लक्ष्य थियो। आजको नागरिकमा योगेन्द्र रावलले टिकापुरबाट खबर लेख्नु भएको छ। यता जुम्लामा स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि खटिएका म्यादी प्रहरी घर फर्केका छन्। सरकारले दोस्रो चरणमा निर्वाचन सके लगतै म्यादी प्रहरीलाई घर पठाइएको हो। स्थानीय तहको निर्वाचनका लागि गत चैत्र 25 गतेदेखि म्यादी प्रहरी नियुक्त भएका थिए।
महिनावारी हुनु सामान्य प्रक्रिया हो भनेर अभियान चलाएको लामो समय भइसक्यो, तर अझै महिनावारी भएका बेला घरभित्र सुते देउता रिसाउने भन्दै छाउगोठमा पठाउने गलत प्रवृत्ति हट्न सकेको छैन। दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिकामा छाउगोठमा सुतेकी एक युवती यस्तै अन्धविश्वासको शिकार हुनु परेको छ। परिवारका सदस्यको दबाव र सामाजिक त्रासका कारण छाउगोठमा सुतेकी स्थानीय लैन चौरकी 22 वर्षीय तुलसी साईलाई बिहिबार राति सर्पले डसेको थियो। सर्पले डसेकोमा उपचार नगराई परिवारले धामी झाँक्रीमा भर पर्दा हिजो उपचार अभावमा ज्यान गुमाउनु पर्यो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा ललित बहादुर बुढाले यो खबर लेख्नु भएको छ। पश्चिम डायरीमा दोस्रो चरणको निर्वाचनले दिएको सन्देश,
निर्वाचनलाई जनताहरूले एकदमै निहालेर हेरेको र चाखपूर्ण रूपले चाहिँ सहभागिता जनाएको हामी बुझ्न सक्छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-580-2705 र 98-580-40-132।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
सूचना साइनो बहुउद्देश्य सहकारी संस्था लिमिटेड बाँके नेपालगञ्ज सेवा केन्द्र खजुरा शाखा विगत 3 वर्षदेखि सञ्चालन हुँदै आएको संस्था यही असार 29 गते आफ्नै भवन खजुरा डिगाउँ 11 नम्बर चोक अगाडि सर्ने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभाव जीवहरूमा यसै सूचनालाई आधार मानि उपस्थिति साथै उद्घाटन हुने जानकारी गराइन्छ। अध्यक्ष श्री टोप बहादुर खत्री, साइनो बहुउद्देश्य सहकारी संस्था लिमिटेड खजुरा बाँके।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएको छ। केही स्थानमा बाहेक अधिकांश ठाउँमा दोस्रो चरणको निर्वाचनको अन्तिम मत परिणाम पनि आइसकेको छ। दोस्रो चरणको निर्वाचनले दिएको सन्देश र यसको मत परिणामले प्रादेशिक र संघीय निर्वाचनमा पार्ने प्रभावका बारेमा कुराकानी गर्दै राजनीतिक विश्लेषक अर्जुन पोखरेल।
पहिलो निर्वाचन र दोस्रो निर्वाचनको खासै भिन्नता छैन, तर अब यसले खास गरी नेपालको संविधानलाई कार्यान्वयन गर्ने पक्षलाई सार्थकता दिएको बुझ्न सकिन्छ। निर्वाचनको सिनारियो दृश्य चाहिँ एकै खालको बुझियो, जस्तो कि तत्कालीन वैशाख 31 निर्वाचनको परिणाम र यो असार 14 परिणामले झन्डै एकै किसिमको चाहिँ झझल्को दिएको छ।
यो नतिजाले के सन्देश दिन्छ? प्रतिपक्षी दल अब पहिलो पार्टी बनेकै हो त।
जनमत र संख्यात्मक रूपमा नेकपा एमाले अहिले देशको पहिलो पार्टी नै हो।
अब प्रदेश नम्बर 2 निर्वाचन हुन बाँकी छ। अब अहिलेको जुन मत परिणामलाई हेर्दाखेरि प्रदेश नम्बर 2 पनि कस्तो आकलन गर्न सकिन्छ?
प्रदेश नम्बर 2 पनि जस्तो अहिले राजपा तथा मधेसवादी दलहरूको जुन दोस्रो निर्वाचन, खास गरी पहिलो निर्वाचनभन्दा दोस्रो निर्वाचनमा तराईका भूमिहरू परेको भए, तराईका क्षेत्रहरू परेको भए, निर्वाचनमा राजपा खास गरी मधेसवादी दलहरूलाई नराम्रोसँग झापड हानेको छ। यो निर्वाचनले जनसहभागिता निर्वाचनप्रति उर्लेर आएको देखियो। यो स्थिति हेर्दा प्रदेश नम्बर 2 हुने निर्वाचनमा पनि त्यहाँको नागरिकहरूले सहभागिता जनाउने नै छन्, जसले चाहिँ हामी के आँकडा अनुमान गर्न सक्छौँ भने प्रदेश नम्बर 2 निर्वाचनले मूलत देशको संविधानलाई कार्यान्वयन गर्ने पक्ष र स्थानीय तहको आवश्यकता सबभन्दा अहिले देखेको झन्डै 20 वर्षदेखि शून्य रहेको स्थानीय तह, स्थानीय सरकार, स्थानीय प्रतिनिधिको जुन परिपूर्ति गर्ने लक्ष्यमा 2 पनि हिँड्ने नै छ।
अब कस्तो पनि देखियो भने पहिलो र दोस्रो चरणको निर्वाचनमा कमजोर दलहरू मिलेर ठुलो दललाई हराउने एउटा गठबन्धन गर्ने पनि देखियो। लोकतन्त्रमा यसले कस्तो खालको प्रभाव पर्छ?
अघिल्लो निर्वाचनले त्यो संयुक्त निर्वाचन लड्ने शैलीलाई त्यसको दुई पक्षबाट अध्ययन गर्न सकिन्छ। त्यसलाई एकातर्फ दुवै ठुला राजनीतिक दलहरू जसले कुनै समय पानी बाराबार गर्थे, तिनीहरू एक ठाउँमा आएर राजनीतिक रूपमा चाहिँ एक ठाउँमा उभिएर राजनीतिक सन्देश दिने काम गरे, त्यो एउटा सकारात्मक पक्ष मान्न सकिन्छ। तर साना दलहरूले ठुला दललाई मतलब होच्याउने जुन सिन्डिकेटिजमको जुन धारणा आएको छ, यो चाहिँ यसले के सन्देश दिन्छ भने भावी दिनहरूमा देशमा देखेका यी च्याउ उम्रेसरीका राजनीतिक दलहरू अब बिस्तारै अब आफै बिलाएर जान्छन् यसकारण जानुपर्ने बाध्यता किन देखियो भने अब यिनीहरू कलिनिजम अर्थात् एक ठाउँमा आउनुको अर्थ के हो भने हाम्रो सिङ्गल हैसियतले यी दलहरूलाई समाप्त गर्न सकिँदैन भन्ने मान्यताको जन्म भएको छ।
त्यस्तै स्थानीय निर्वाचनमा नागरिकहरूको उत्साह पनि धेरै देखिएको छ। अहिले यो निर्वाचनमा नागरिकहरूको सहभागितालाई कसरी लिनुभएको छ यहाँले?
झन्डै 70% भन्दा माथिको हारिमा प्रत्येक क्षेत्र प्रत्येक तहमा निर्वाचनमा सहभागिता जनाइएको जुन यो निर्वाचन कार्यालयले दिएको आँकडा अनुसार यसले चाहिँ नागरिकहरूको सहभागिता एकदमै भरपर्दो देशको राजनीति र देशको निर्वाचनलाई जनताहरूले एकदमै निहालेर हेरेको र चाखपूर्ण रूपले चाहिँ सहभागिता जनाएको हामी बुझ्न सक्छौँ।
समीक्षात्मक अन्तर्वार्ता गरिरहँदा अहिलेको नतिजा हेर्दाखेरि अब हुने प्रादेशिक र सङ्घीय निर्वाचनमा कस्तो खालको मतपरिणाम आउला, यसलाई कसरी विश्लेषण गर्छ?
यसलाई पनि हामी बुझ्न सक्छौँ। अघिल्लो र अहिलेको मतपरिणामलाई हेऱ्यो भने प्रदेश तथा प्रादेशिक तथा केन्द्र सरकारको सङ्घीय निर्वाचनलाई पनि मिश्रित रूपमा नै यहाँ कसैको एकलौटी रूपमा यो प्रदेश मेरो अर्थात् यो प्रदेशमा यो भन्ने खालको सङ्केत देखिन सक्ने सम्भावना न्यून देख्यो। जस्तो कि हामी सात नम्बर प्रदेश कुरा गर्दा कङ्ग्रेसले अत्यन्तै अगाडि आउनुपर्ने देखिन्थ्यो, त्यहाँ छैन। कतिपय पूर्वतिरका कतिपय क्षेत्रहरूमा एमालेको वर्चस्व यद्यपि कतिपय ठाउँमा कायम छ, कतिपय ठाउँमा भत्किएको छ। यो दृष्टिकोणले हेर्दाखेरि प्रदेशहरूको निर्वाचनलाई पनि जनताले मिश्रित रूपमा नै मत जाहेर गर्नेछन् भने केन्द्र त स्वाभाविक रूपमा अहिलेको नम्बर एकमा रहेको नेपाली कङ्ग्रेस, नम्बर दुईमा रहेको नेकपा एमाले कुनै बेला दोस्रो तेस्रो पनि देखिन्थ्यो। जनताहरूको मतका कुराहरूलाई हेर्दा मिश्रित स्वभावले नै मतादेश दिने गरेको हामी बुझ्छौँ।
राजनीतिक विश्लेषक अर्जुन पोखरेल र सावित्री गिरी। अब अन्य खबर, रुकुम र सल्यानमा बिहिबारदेखि केन्द्रीय विद्युत लाइन अवरुद्ध भएको छ। दाङको लमहीदेखि तुलसीपुर बीचमा लाइन बिग्रिँदा त्यहाँका विद्युत अवरुद्ध भएको हो। बिहिबारदेखि नै विद्युत प्राधिकरणका कर्मचारीले काम गरे पनि कहाँ बिग्रिएको छ भने पत्ता नलागेको मुसीकोट वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेले बताउनुभयो। उहाँका अनुसार सल्यान र रुकुमको बीचमा विद्युत पोल तथा तारमा समस्या नभए पनि तथा अन्य ठाउँमा केही बिग्रिएको भए आइतबारसम्म विद्युत नियमित हुने आजको नागरिकमा खबर रहेको छ।
हुम्लाको सर्केगाड गाउँपालिका छका दानबहादुर रावतले 18 वर्षदेखि मुगुको गमगढीबाट चामल बोक्दै आउनुभएको छ। कहिले खडेरी त कहिले बाढी पहिरोले अन्न उत्पादन नहुँदा परिवार पाल्न उहाँ वर्षेनी मुगुबाट चामल बोक्न बाध्य हुनुहुन्छ। घरबाट मुगु आउन र चामल लिएर घर जाँदा झन्डै 1 साता लाग्छ। राजबहादुर शाहीले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ।
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघुडी ताल क्षेत्रमा चरा गणना कार्य हिजोदेखि सुरु भएको छ। सन् 2009 हरेक वर्ष र हिउँदयाममा गरी 2 पटक चरा गणना हुँदै आएको छ। अध्ययन अनुसार घोडाघुडी ताल क्षेत्रमा 226 प्रजातिका चरा पाइन्छ। तीमध्ये 56 प्रजातिका जलपन्छी रहेको चराविद दयाराम चौधरीले बताउनु भएको आजको नागरिकमा खबर छ।
यता सुर्खेतको खबरमा नेपाली सेनाको मध्यपश्चिम प्रितना सुर्खेतले गढी रक्षा तालिमका क्रममा नष्ट भएको वन क्षेत्रमा वृक्षारोपण गरेको छ। वीरेन्द्रनगर 2 पर्ने जनकल्याण सामुदायिक वन उपभोक्ता समूह फलाटेमा सेनाले हिजो बिरुवा रोपेको हो। सेनाले गत वर्ष मङ्सिर पुसमा सञ्चालन गरेको गढी रक्षा सञ्चालन तालिम सम्पन्न गर्दा रुख बिरुवा नष्ट भएको भन्दै वृक्षारोपण गर्ने प्रतिबद्धता जनाएको थियो। कान्तिपुरले खबर छापेको छ। पश्चिम डायरीमा नयाँ जनप्रतिनिधि प्रतिको पहिलो अपेक्षा,
सबभन्दा पहिला त सुगर सफाई, बाटो नाली बुझिराखेको हुन्छ त्यति सफा राखिदिने गर्दै हामीलाई सबभन्दा आनन्द हुन्थ्यो।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98484553523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्राम पछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम 94 मेगाहर्ज र नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा एकसाथ प्रसारण हुन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। 20 वर्षपछि भएको स्थानीय तहको निर्वाचनसँगै मतदानमा सहभागी भएका मतदाताहरूले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिबाट विकास र समृद्धिको सपना देख्न थालेका छन्। हामीले नवनिर्वाचित प्रतिनिधिहरूले पहिलो काम के गरिदिए हुन्थ्यो भन्ने लागेको छ भनेर मतदाताहरूलाई सोधिरहेका छौँ। सुनौ साथी सम्बुथहरूले सङ्कलन गरेको नागरिक आवाज।
विष्णु यहाँ भराल। सबभन्दा पहिला त हामी यो घरबारी टोलवासीलाई नाला सफा गरिदिनु पर्यो। यहाँ त अलिकति पानी पर्न साथा डुबान भइहाल्छ। त्यसपछि झाडा पशु चौपायाहरू छन्, तिनीहरूलाई नियन्त्रण गर्नु पर्यो। जुन अब सुर्खेत रोड भर्खर बढिराखेको सुर्खेत रोड त्यो हस्तान्तरण नहुँदै विभिन्न ठाउँमा खाल्डाखुल्डी भइसकेका छन्, त्यसलाई पनि सुधार गर्नु पर्यो।
मनिष कुमार श्रीवास्तव। अब मेरो विचारमा सबभन्दा पहिला बाटो एकदम दुर्दशा छ नेपालगञ्जको बाटो बनाइदिए एकदम राम्रो हुन्थ्यो।
मिसो कपडे ढल त छ तर सरसफाइ छैन, बाटो त छ तर मर्मत सम्मान भइरहेको छैन, फोहोरको व्यवस्थापन गर्न जरुरी लाग्छ मलाई।
हिमलाल नेउपाने। अहिलेसम्म गतिलो सडकहरू छैन, अब वर्षामा मच्छरहरू प्रशस्त लाग्छन्, मच्छरहरूलाई कन्ट्रोलमा ल्याउनु पर्छ अनि ढल निकासको व्यवस्था हुनुपर्छ।
दीपक प्रसाद पाण्डे। घरवाइ टोलमा सबभन्दा पहिले त फोहोर मैला हेर्नु, घरवाइ टोलमा मान्छेहरूलाई जनचेतना नभएर हो कि कसो, सबभन्दा पहिले त फोहोर मैलालाई व्यवस्थित गर्न सकेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ।
सरिता गौतम। सबभन्दा पहिला त सुगर सफाई, बाटो, नाली बुझिराखेको हुन्छ त्यति सफा राखिदिने गर्दै हामीलाई सबभन्दा आनन्द हुन्थ्यो।
नेपालगञ्जका पत्रकार कृष्ण अधिकारी पुरस्कृत हुनुभएको छ। नेपाल पत्रकार महासङ्घले केन्द्रीय बाल कल्याण समितिसँगको सहकार्यमा हिजो पत्रकार अधिकारीलाई बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो। आजको दैनिक नेपालगञ्जमा खबर छ, यता 4 वर्षदेखि जुम्ला बहुमुखी क्याम्पसको ई लाइब्रेरीका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गरिदिन माग गर्दै आएका विद्यार्थीले हिजो स्थानीय विकास अधिकारीको निवासमा ताला लगाएका छन्। उनीहरूले पटक पटक गम्भीरतापूर्वक उठाउँदै आएको मागलाई सम्बोधन नगरी मनपरी कोटेसन वितरण गरिएको भन्दै स्थानीय विकास अधिकारी हरिनारायण बेलवासीको निवासमै ताला लगाएका हुन्। आजको नागरिकमा खबर रहेको छ।
शान्ति तथा पुननिर्माण मन्त्रालय राहत पुनर्स्थापना इकाइबाट द्वन्द्वका समयमा विस्थापितका लागि रोल्पा आएको करोडौँको रकम फ्रिज जाने भएको छ। 2074 असार 4 गते शान्ति मन्त्रालयको राहत तथा पुनर्स्थापना इकाइबाट चलानी नम्बर यसलाई फेरि सुन्नुहोस् 2074 असार 4 गते शान्ति मन्त्रालयको राहत तथा पुनर्स्थापना इकाइबाट चलानी नम्बर 223 को पत्र अनुसार विस्थापितलाई वितरण गर्नु भनी 4,32,05,000 अख्तियारी आएको थियो, तर अख्तियारी पाएको प्रशासन कार्यालय कसरी वितरण गर्ने भन्ने अन्यलताले बजेट फ्रिजको सम्भावना बढेको हो। अख्तियारी आएको छ, राहत वितरण त गर्ने हो तर अलमल छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले भन्नुभयो, परिवारलाई दिने कि व्यक्तिलाई दिने हो क्लियर छैन। दिनेश सुवेदीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
कर्णालीका 4 जिल्लामा 1 वर्षभित्रै निशुल्क ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने जिम्मा वर्लिङले पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले कालीकोट, रुकुम, जाजरकोट र रोल्पामा द्रुतगतिको इन्टरनेट पुर्याउने जिम्मा वर्लिङलाई दिएको हो। प्राधिकरणले हिजो वर्लिङले पेश गरेको 24,65,79,480 रुपियाँको प्रस्ताव स्वीकृत गरेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले अन्नपूर्ण पोस्टलाई जानकारी दिनुभयो।
अब एउटा अनौठो संयोगको खबर छ। चुनावमा कुनै एक पदका लागि एकजना व्यक्ति एक मत अन्तरले हार बेहोरेको केही धेरै ठाउँमा सुन्न पाइन्छ, तर एउटै व्यक्ति एकै मत अन्तरले चार चार पटकसम्म हारेको सुन्न कमै मात्र पाइन्छ। बर्दियाको ठाकुरबाबा नगरपालिका दुई कर्मला गाउँका 51 वर्षीय शिवनारायण थारू अहिलेसम्म विभिन्न ठाउँमा एक मत अन्तरले चार पटकसम्म हार्नु भएको छ। 20 वर्ष अघि 2054 सालमा स्थानीय तह निर्वाचनमा निर्विरोध वडा अध्यक्ष चयन भएका बर्दियाको साबिक नेउलापुर 3 हाल ठाकुरबाबा नगरपालिका 2 का शिवनारायण अहिलेसम्म चार पटक अध्यक्ष पदकै लागि विभिन्न संस्थामा चुनाव लड्नुभयो, तर सबै ठाउँमा एक मतले हार बेहोर्दै आउनु भएको छ। शिवनारायणलाई यसपालि पनि नेकपा माओवादी केन्द्रका हरिराम थारूले एक मत बढी ल्याएर जित्नुभयो। उहाँ नेकपा एमालेका तर्फबाट उम्मेद्वार बन्नुभएको थियो। आजको नागरिक पश्चिमेलीमा भावुक योगीले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत।
अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल 5 वर्षको हुन्छ। वडामा निर्वाचित जनप्रतिनिधिहरूको मुख्य प्राथमिकता के छन् भन्ने विषयमा वडा अध्यक्षहरू के भन्छन् त सुनौ नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर 11 का वडा अध्यक्ष उज्जवल सिंह राठौरको विचार।
म आफ्नो वडामा निर्माण कार्यहरू सरसफाई लगायत गर्ने जुन काम छ योजनाहरू ल्याएर गर्ने बाटोघाटो धन निकास खाने पानीको व्यवस्था भयो शिक्षा स्वास्थ्य अरू चाहिँ विकास निर्माणको सबै कामहरू गर्छु। के के छ अब बिग्रेको के चाहिँ निर्माण गर्ने र भयो भने खाली ठाउँमा सरकारी जग्गाहरूमा पारिक सारिक बनाउने सामाजिक कार्यहरू गर्ने त्यो महिला हिंसा अन्त्य गर्नको लागि सबै महिलाहरूलाई एकजुट गरेर जनचेतना गराउनेछु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
धनीलाई थाहै नदी बाँकेमा करोडको जग्गा बिक्री, 10 महिना लगाएर प्रहरी अनुसन्धान, मालपोतका कर्मचारीको मिलेमतो।
स्थानीय निकायका जनप्रतिनिधिले काम थाले, गुलरिया नगरपालिकामा वडा कार्यालय नहुँदा समस्या।
दैलेखमा छाउगोठमा सुतेकी एक महिलाको सर्पले लियो ज्यान, बर्दियाका शिवनारायण थारू चार पटकसम्म एक भोटले पराजित।
र रोल्पामा द्वन्द्व पीडित राहतका लागि आएको करोडौं रकम फ्रिज हुँदै म्यादी प्रहरी घर फर्कँदै रुकुम र सल्यानमा विद्युत अवरुद्ध।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र मतुला बिदा हुन्छौँ। आज असार 24 गते शनिबार, जुलाई 8 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM।